أعوذ بالله من الشيطان اللعين الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الصلاة والسلام على الرسول الصخلين محبوب رب المشرقين المغربين جد الحسن والحسين أبو الخاسم محمد وعلى أهل بيته الطيبين الطاهرين المعصومين المظلومين بسم اللہ الرحمن الرحیم یا ایہا الذین آمنوا کو انفسکم و اہلیکم نارن صلوات پڑھے محمد عزاداران حسین رضوی کالج بمبے کی پانچویں مجلس ہے ففتھ مجلس ہے کرنٹ ایشوز اینڈ تربیت اولاد کے عنوان پر جیسا آپ پہلی مجلس سے سن رہے ہیں کہ کرنٹ ایشوز جو تھے وہ اتنے ہیں کہ سالو آج کریں گے کل ایک نیا ایشو کھڑا ہو جائے گا کل ایک ایشو سالو کریں پرسوں دوسرا ایشو کھڑا ہوگا اور یقین کریں یہ ہوتا ہی رہے گا کب تک ہوگا جب تک ہمارا امام ظہور نہیں کرتا ان شاء اللہ جس دن ہمارا امام ظہور کرے گا اس دن یہ پرابلمز آہستہ آہستہ سب ختم ہو جائیں گے لیکن اگر ہم ظہور امام تک زندہ نہیں رہے پھر کیا ہوگا ہم کو تو سالو کرنا ہی ہے اس لیے سالو کرنا ہے کہ اللہ قرآن میں کہہ رہا ہے کہ تم اپنے آپ کو بچاؤ پروٹیکٹ کرو اور اپنی اولاد کو پروٹیکٹ کرو اگر تم نہیں کرتے تم اس غفلت میں رہتے ہو تم یہ سوچ کر رہتے ہو کہ ٹھیک ہے میں تو اب حالات خراب ہے کرنٹ ایشوز بہت ہیں پرابلمز ہیں ٹائم نہیں ملتا میں اپنے آپ کو دیکھ لوں اپنی عبادتوں کو دیکھ لوں اولاد اب جیسی بھی ہے گیو اپ اگر کر دیں آپ گیو اپ تو کر ہی نہیں سکتے اگر انسان تھوڑی سی کوشش کرے تھوڑا سا ٹرائی کرے اب تک جو ہوا وہ ٹھیک ہے لیکن کہیں تو بیریئر کو لگانا پڑے گا کہیں تو کچھ دیوار کو بنانا پڑے گا کہ جہاں جا کر اگر مثال کے طور پہ تین ہیں بچے پہلا کچھ ہو جائے دوسرا ہو جائے تو کم از کم تیسرے کو پکڑ لو کچھ نہ کچھ تو کرنا ہی ہے ایزی لے کر انسان زندگی نہیں گزار سکتا کہ اب میں کیا کروں میرے بچے میرے ہاتھ نہیں لگ رہے کوشش کرو میں جیسا میں پہلی مجلس سے کہہ رہا ہوں کہ میں یوتھ سے بات کر رہا ہوں نوجوانوں سے صرف بات کر رہا ہوں ان لڑکیوں سے بات کر رہا ہوں کہ جو ہمارا فیوچر ہے ہمارا جنریشن ہے جو آگے چل کر ٹیچنگز آف اہل البیت کو دنیا تک پہنچائیں گے جن کی شادی ابھی نہیں ہوئی وہ لوگ کم از کم کوشش کریں کہ اب جو پلان کریں فرام ٹوڈے آج سے جو سٹارٹ کریں کوئی ایسا کام کریں دعا کریں پلان کریں اور آج سے کم از کم اپنے ماحول کو صحیح کریں اس لیے کہ دوستو ماں باپ کی ذمہ داری مسلسل بڑھتی جا رہی ہے آپ کہیں گے صرف ماں باپ کے پیچھے پڑ گئے بچوں کو کچھ نہیں کہتے ماں باپ کی ذمہ داری ایک آج ذمہ داری بتاتا ہوں ماں باپ کی ایک ذمہ داری جن کے بچے چھوٹے ہیں جو بالکل اب سٹارٹ کر رہے ہیں اپنی لائف کو ان پیرنٹس سے میرا ایڈریس ہے کم از کم اور جن کی شادی نے بھی اب ہونے والی ہے تو وہ اپنا فیوچر جو پلان کریں نا وہ کیسے کریں تاریخ کا مشہور واقعہ ہے بہت چھوٹا سا واقعہ ہے لیکن اس میں مکمل ٹوٹل میسج ہے ٹوٹل میسج ہے تربیت اولاد کے لیے کہ بچوں کا براٹ اپ کیسا ہو پیرنٹس کی غلطی کہاں ہوتی ہے اور یہ جو واقعہ ہے یہ کوئی مولوی کا نہیں ہے مستحق کا نہیں ہے مادر حسین بی بی فاطمہ سلام اللہ علیہ کا شہزادی کونین کا واقعہ ہے اب اس یہ واقعے کے بعد تو پھر کوئی اف اینڈ بٹ ہے ہی نہیں کچھ بھی نہیں کر سکتے بی بی کا معاملہ ہے جب شہزادی کو اولاد ہوئی امام حسن اور امام حسین. آپ کی چار اولاد ہیں نا, شہزادی زینب, بی بی ام کلثوم اور دونوں شہزادے, شہزادے محسن تو شہید ہو گئے. تو شہزادی کا کیا عالم تھا بچوں کے براٹ اپ میں؟ میرا سوال اتنے بڑے مجمع سے یہ ہے کہ کیا بی بی فاطمہ کو ضرورت تھی اولاد کی تربیت کی؟ کیا شہزادی کونین کو یہ ضرورت تھی کہ وہ اپنے بچوں کو تربیت دیں, اس لیے کہ ان کے دونوں بیٹے کون ہیں؟ امام ہیں. امام حسن امام حسین کو کیا ضرورت ہے تربیت کی؟ ہم سوچ بھی نہیں سکتے کہ حسن اور حسین کو تربیت کی ضرورت ہے, اس لیے کہ ہمارا بلیو یہ ہے کہ امام جب پیدا ہوتا ہے, پیدا امام ہوتا ہے, دنیا میں آ کے تربیت نہیں لیتا, دنیا میں آ کے علم حاصل نہیں کرتا, دنیا کے ماحول میں رہ کر اس کو براٹ اپ کی ضرورت نہیں ہوتی. یہ نہیں کہ بچپنا ہے جیسا دوسرے بچے ویسی یہ بچہ بھی ہوگا, نو, امام ہے. اور امام بھی کون سا؟ دوسرا امام اور تیسرا امام, امام حسن امام حسین. بی بی فاطمہ ماں ہے, کیا شہزادی اپنے ان بچوں کو تربیت دیں گی جو خود امام ہے؟ لیکن اس کے باوجود فاطمہ نے تربیت دی, حسن اور حسین کو تربیت نہیں دی. میرے جملوں پہ غور کریں, حسن اور حسین کو تربیت کی ضرورت نہیں, شہزادی نے ان بچوں کو تربیت نہیں دی, بلکہ شہزادی نے قیامت تک اپنے ماننے والوں کو میسج دیا, پیغام دیا کہ دیکھو جب میں براٹ اپ میں اتنا ٹیک کیئر کر رہی ہوں تو تم کو کیا ہوا, تم کو کیا ہوا. اتنا کلیئر میسج ہے اس میں. آئی ٹیل یو ناؤ, امام حسن کی ایج 5 یا 6 ایئرس کی ہے. جب بی بی کی شہادت ہوئی 11 ہجری میں تو حسن 7 یا 8 ایئرس کے تھے. 2 ہجری میں شادی ہے, 3 ہجری میں پیدا ہوئے. کون؟ امام حسن. 3 ہجری آپ کی ولادت ہے, شہزادی کی شہادت 11 ہجری ہے, 11 ہجری ارلی. تو بالکل 7 ایئرس اور کچھ منتھس کے تھے امام حسن جب ان کی ماں کی شہادت ہوئی. اور یہ واقعہ ہے جب امام حسن کا ایج صرف 4 یا 5 ایئرس کا تھا, اس وقت کا یہ انسیڈنٹ ہے. روز بی بی امام حسن کیا کرتے تھے مدینے میں, جب 3-4 ایئرس کے ہو گئے تھے تو روز نماز فجر کو مسجد نبوی جاتے نانا کے ساتھ, بابا کے ساتھ, مولا علی کے ساتھ. مولا کا جو بی بی کا دروازہ گھر تھا وہ مسجد نبوی میں ان کا دروازہ کھلتا تھا, ڈور جو اوپن ہوتا تھا وہ مسجد نبوی میں ہوتا تھا مولا علی کا, تو وہیں سے انٹر ہو کے مسجد میں چلے آتے. اور مسجد چھوٹی سی مسجد تھی, مسجد نبوی. رسول اللہ فجر کی نماز پڑھاتے تھے, نماز فجر پڑھا کے اللہ کا رسول 20 منٹ 25 آدھا گھنٹہ ممبر پہ جا کے ٹیچ کرتا تھا, تعلیمات دیتا تھا, پریچ کرتا تھا, مطلب ڈے ٹو ڈے لائف کے بارے میں بتاتا تھا. اس کے بعد لوگ کیا کرتے تھے, نماز کے بعد رسول کے لیکچر کے بعد سب اپنے اپنے گھر چلے جاتے, کاروبار پہ چلے جاتے, جاب پہ چلے جاتے, جو بھی اس دن زمانے کا طریقہ تھا. امام حسن کا یہ عالم تھا, روز نماز فجر کو مولا علی کے ساتھ جا رہے امام حسن امام حسین. یہ بھی ایک طریقہ ہے ان پیرنٹس کا. یہ آج تک عرب میں یہ تعلق ہے, عرب میں آج تک ماں باپ باپ جب مسجد آتا ہے تو چھوٹے چھوٹے بچوں کی انگلی پکڑ کے لے کے آتا ہے. شیعہ مساجد کی بات کر رہا ہوں. کیوں؟ اس لیے کہ بچوں کو بچپنے سے عادت ہو جائے کہ امام بارگاہ کیسے جانا, مسجد کیسے جانا. یہ طریقہ. تو مولا علی لے کے جاتے تھے, لے کے جا کے امام حسن جیسی لیکچر رسول اللہ کا ختم ہوتا, آدھے گھنٹے کا لیکچر ہوتا تھا, ختم ہوتا سیدھا حسن گھر آتے, گھر آ کر بی بی فاطمہ کو بیٹھ کر پورا جو نانا نے کہا رسول نے کہا وہ بیٹھ کے سب بتاتے. کہ اب بی بی پوچھتی کہ بیٹا آج تمہارے نانا نے مسجد میں کیا کہا, نیا کون سا حکم دیا, تو ایک ایک بات بتاتے کہ نانا نے یہ کہا یہ کہا یہ کہا. اس کے بعد بی بی بیٹھ کے سنتی. ایک دن شہزادی کونین نے مولا علی سے کہا کہ ابو الحسن روزانہ حسن آ کر مجھے بتاتا ہے کہ میرے بابا نے کیا کہا اور اتنی اچھے طریقے سے بتاتا ہے. تو اس وقت مولا علی نے کہا کہ میں بھی سننا چاہتا ہوں کہ میرا بیٹا کہتا کیسا ہے, میرا بیٹا بتاتا کیسا ہے. تو دو ایک دن مولا علی نے کیا کیا کہ جلدی اٹھ کے آ گئے, آ کے ایک دوسرے روم میں بیٹھ گئے, بیٹھ کر خاموش بیٹھے رہے. امام حسن روز کی طرح آئے, آ کر بات کرنے لگے ماں سے, بتانے لگے ماں کو کہ نانا نے یہ کہا یہ کہا, بتاتے بتاتے کہتے کہتے حسن کی زبان میں لکنت پیدا ہوئی. رکے رکے پلٹ کر دیکھا, دیکھ کے کہا اماں ایسے محسوس ہو رہا ہے جیسا بابا مجھے سن رہا ہے. واقعہ آپ کا سنا ہوا ہے. میسج کیا ہے؟
شہزادی یہ کون ہے؟ چیک کر رہی ہے کہ بچہ باہر گیا. اسلام امام حسن کو کیا ضرورت ہے؟ اسلام کی, وہ خود اسلام ہے. لیکن بی بی نے پوچھ کے, حسن سے پوچھ کے, حسن سے معلوم کر کے چاہنے والوں کو میسج دیا کہ دیکھو اسلام سے, دین سے بچوں کو دور مت کرو, چیک کرو. اگر آج پیرنٹس بچوں کے ساتھ 15-20 منٹ, جو میں پہلی مجلس سے آپ سے ریکویسٹ کر رہا ہوں, پہلی مجلس سے میں ان پیرنٹس سے بیک کر رہا ہوں, وہ یہی کہ سیٹ ود یور چلڈرن فار ایٹ لیسٹ 15 منٹ. آئی نو بامبے میں ٹائم نہیں ہے, آپ کو بزی ہے, بٹ ڈزنٹ مین کہ اپنے ہاتھوں سے بچوں کو قتل مت کرو, اپنے ہاتھوں سے بچوں کو ذبح مت کرو. آج جو سب سے بڑا ہمارا پرابلم ہے وہ یہی ہے کہ وی ڈونٹ ہیو ٹائم. ہمارے پاس ٹائم نہیں ہے. ہم اس کے لیے پرابلم میں ہم ڈے بائی ڈے مسلسل پڑھتے جا رہے ہیں, اولاد کہیں اور ہے. آج صبح سے جو مسلسل میرے فونز تھے وہ یہی تھا, کتنے پرابلمس, پیرنٹس وریڈ ہیں یہاں پر کہ ہم کیا کریں. شہزادی کون ہے؟ ان کے اس واقعے سے ایک میسج تو ملا کہ اگر ہم بیٹھ جائیں تو بڑا ہونے کے بعد بچہ وہی کرے گا جو اسلام چاہے گا. پرابلمس آپ کے سالو ہوں گے, یقین کریں, میری بات پہ یقین کریں کہ جو آج مسلسل پرابلمس ہو رہے ہیں, ریلیشن شپ, لیونگ ریلیشن شپ. ممبر سے میں اس سے زیادہ کھل کے نہیں بول سکتا. لیونگ ریلیشن شپ پوچھا جا رہا, کیا جائز ہے؟ کون پوچھ رہا؟ غیر نہیں, اجنبی نہیں,
ہمارے رزوی کالج میں مجلسوں میں آنے والے. اب میں کیا کروں؟ یہ سچویشن آ گیا شیعت کا کہ لیونگ ریلیشن شپ جائز. ہاؤ
اگر یہ اسٹیج پہ آپ آ جائیں. اور یہ میں آپ کو کل میں نے ایک بات کہی تھی, اس کو ریپیٹ کر رہا ہوں اس ورڈ کو, کہ یہ مت سمجھو کہ آگ پڑوس میں لگ رہی ہے, یہ مت سمجھو کہ آگ تمہارے نیبر میں کے گھر میں لگی ہے, تم اپنے گھر میں بلینکٹ اوڑھ کے مت سو. یہ مت سمجھو کہ اگر آگ بستی میں بینڈرا میں ادھر لگی ہوئی ہے, ہم تو یہاں رہتے ہیں, ہم کو کیا ہے, ان کے گھر کا پرابلم ہے. نو, ان کے گھر کا پرابلم آج ہے, کل آپ کے گھر کا ہوگا, کل آپ کے گھر کا ہوگا. یہ ایک الارم ہے. اگر ہم ابھی بھی ہوشیار نہیں ہوتے کہ کسی دوسری بستی میں ہو رہا ہے تو ہمارے لیے کیا ہے. نو, تم کو وری, تم کو پریشان ہونا ہے, تم کو سوچنا ہے کہ میرے بھی تو بچے ہیں, میرا کیا ہوگا, میری اولاد کا کیا ہوگا. اگر ہم یہ کہیں کہ میں کیا کروں, آئی ایم ہیلپ لیس. نو, یو آر ناٹ ہیلپ لیس. پھر اس آیت کا جواب دیں, اللہ کیا کہہ رہا ہے؟ یہ کوئی حدیث نہیں ہے کہ اگر تم پروٹیکٹ نہیں کرتے, اولاد کو نہیں بتاتے, اولاد تک اسلام کو نہیں پہنچاتے, اولاد اگر تم نے پروٹیکٹ نہیں کیا تو بی پریپیئر فار دیٹ فائر, تیار ہو جاؤ اس آگ کے لیے. پھر کیا ہوگا اس وقت وہاں پر؟ نو بڈی از گوئنگ ٹو ہیلپ یو, بلیو می, نو بڈی از گوئنگ ٹو ہیلپ یو. کوئی کسی کی وہاں مدد کرنے والا نہیں ہے. یو ول بی آل الون. ہم کیا کریں گے جب ہم اس غفلت سے باہر نکلے, اس اگنورنس سے باہر آئیں؟ جب تک ہم آئیں گے نہیں, اولاد کو پروٹیکٹ نہیں کریں گے, ختم ہو جائے گا, تباہ ہو جائے گی اولاد. اس کے لیے لازم ہے, گرینڈ سن ہے, گرینڈ چلڈرن ہے, ان کو چیک کرو, اپنی اولاد کو دیکھو. سب سے بڑا جیسا کل میں نے کہا انویسٹمنٹ ہے دوستو, انویسٹمنٹ ہے. اگر اس انویسٹمنٹ میں تم کامیاب ہو جائے, اس انویسٹمنٹ میں کامیاب ہو گئے, ایک بیٹے کو صراط مستقیم پہ لانا, ایک بیٹے کو اسلام بتانا, اتنا ثواب ہے. اللہ وہ ریگارڈ کرتا ہے کہ تمہارے 7 جنریشن کو اوپر معاف کرے گا, 7 نیچے معاف کرے گا. پروٹیکشن. میری ریکویسٹ آپ سے کیا ہے, 15-20 منٹ, اس سے زیادہ مت بیٹھو, ٹائم نہیں ہے نا, نو پرابلم. یہ 20 منٹس, اور یہ ذمہ داری زیادہ ماں کی ہے, عورت کی ہے, وائف کی ہے. ماں کی ذمہ داری ہے کہ وہ اولاد کی تربیت کرے. باپ کی ذمہ داری کم ہے. اب آپ ریلیکس ہو گئے نا, زبردست ریلیکس ہو گئے, گڈ, الحمدللہ آپ کو اللہ ریلیکس ہی رکھے. لیکن زیادہ ریسپانسبلٹی ماں کی ہے. کیوں؟ ماں کی آغوش میں بچہ پلتا ہے, ماں کی ذمہ داری. تو لیکن ہماری مائیں, اب جو نئی شادی ہو رہی ہے ان کا کیا ہوگا؟ ان کو ذمہ داری ہے, وہ سن کے جائیں, وہ جا کے بچوں کو پروٹیکٹ کریں. اللہ کے رسول سے پوچھا گیا کہ ذمہ داری اور بچوں میں کس کی ہے, کیا کرے, تربیت کس کون دے؟ تو کہا ماں دے. تو کہا عورت کی ذمہ داری کیا ہے پھر؟ شادی ہو کے لڑکی گھر گئی. لیکن آج کل جو سب سے بڑا پرابلم ہے, رخصت تو کیا, 3 مہینے کے بعد واپس آ گئے. کہا نہیں, میرا مائنڈ لیول ان سے نہیں مل رہا تھا, میں ان کے ساتھ نہیں رہ سکتی. ویری گڈ. آج یہ کتنا بڑا ایشو ہے, کتنے آپ کے شہر کے انسیڈنٹس ہیں, کتنی آپ کی بستی کے انسیڈنٹس ہیں, ہم کبھی اس پہ سوچ رہے ہیں؟ آپ سوچیں, مجھ سے کہا جا رہا ہے, مجھ سے کہا جا رہا ہے کہ مماز بوائے نہیں چاہیے ہمیں. آپ یہ دیکھیں گے تھنکنگ کہاں ہو گئی. آئی ایم ناٹ گوئنگ ٹو میری مماز بوائے. ویری گڈ. مماز, وٹ ڈو یو مین مماز بوائے؟ پہلے سے تم آنے سے پہلے تم نے یہ ڈیسائیڈ کر لیا کہ میں اس سے, اس کو اس کے ماں کے پاس رہنے نہیں دوں گی, تو پھر شادی سکسیس کیسا ہوں گی؟ مماز بوائے, وٹ ڈو یو مین آف دس مماز بوائے؟ ہم کو تو الگ چاہیے. تو یہ تربیت کہاں سے ملی, میں یہ پوچھنا چاہ رہا ہوں آپ سے. آپ نے تو نہیں دی, اب اس ماں کی ذمہ داری ہے کہ اپنی لڑکی کو جب تم براٹ اپ کرو تو ذہنیت کے نکالو, یہ کہو کہ تم کو وہاں جانا ہے. جب تم وہاں جاؤ گی تو تم پوری فیملی کے ساتھ رہو گی, ان کے ماں باپ سے جدا مت کرو. اگر ماں باپ سے جدا کر دیے, ماں باپ سے تم نے الگ کر دیا, تو کل تمہاری اولاد بھی ہونے والی ہے. میں کیا کہہ رہا ہوں, اللہ کل تم کو بھی بلیس کرنے والا ہے, بچوں کو. تو ایک چیز یاد رکھو, ماں باپ کا جو ریسپیکٹ ہے وہ الگ ہے, لائن کو ڈیوائڈ کرو. ماں باپ کا ریسپیکٹ بالکل الگ ہے, وائف کا ریسپیکٹ بالکل الگ ہے. لیکن یہ تھنکنگ کے ساتھ مماز بوائے کے ساتھ جاؤ گی اور یہ کہو گی کہ مجھے تو رہنا نہیں ہے ان کے ساتھ, میں 1 مہینہ 2 مہینے 3 مہینے میں لے کے الگ ہوں گی. میں خود یہاں پہ, میں نے 3 پرابلمس تو میں نے سالو کی آپ کے شہر میں, راضی نہیں ہے, ہم نہیں رہ سکتے. اس کا نتیجہ کیا ہوا, جب گھر سے چلے تمہارے گھر کا ماحول ایسا تھا, تم نے اپنی اولاد کو تربیت وہ دی, براٹ اپ وہ کیا کہ اس نے ڈیسائیڈ کر لیا کہ مجھے یہ کرنا ہے. آپ امیجن کریں اگر وہ جائے گا وہاں اور اس نے الگ کر لیا, ماں کی دل کی آہ نکلی, باپ کے دل کی آہ نکلی, ماں باپ پرابلم میں آئے. میں یہاں پہ اسی شہر کا, اسی بستی کا انسیڈنٹ کہہ رہا ہوں. کل فون جو آیا, شی واز کرائنگ کرائنگ کرائنگ, چیخے مار کے وہ خاتون, وہ ماں رو رہی تھی کہ مولانا کیا ہو گیا, میرا ایک بیٹا ہے, ایک بیٹا وہ بھی الگ ہو گیا, کیا ہے؟ اگر ہم اس طرح سے براٹ اپ کر کے خاندان کو توڑیں گے, اسلام خاندان کو ملاتا ہے, اسلام فیملیز کو ملاتا ہے, اسلام فیملی کو پارٹس میں ڈیوائڈ نہیں کرتا. ڈیوائڈ اینڈ رول کسی اور کی تھنکنگ ہے. میں کیا کہہ رہا ہوں, ڈیوائڈ اینڈ رول کوئی اور کر رہا تھا, آپ کی نہیں, شیعہ ازم کی نہیں,
میرے بھائیوں میری بہنوں, یہ سوچ کے وہاں مت جاؤ. تم اپنے گھر کا ماحول صحیح کر رکھو گے تو کبھی بھی لڑکی کا وہاں پرابلم نہیں ہوگا. یہ سوچ تم بتاؤ بچپنے سے, اپنی لڑکی کو بتاؤ کہ بیٹا وہ گھر تمہارا ہے, وہ ماں باپ تمہارے ہیں. رخصت کرتے وقت آہستہ سے یہ مت کہو کہ لے کے الگ ہو جاؤ. مجھے پتا ہے بامبے میں نہیں کہتے ہوں گے, لیکن یہ مت بولو الگ ہو جاؤ. کس کا نقصان ہے پتا ہے؟ پورے خاندان کا نقصان ہے, پورے فیملی کا نقصان ہے. لڑکی جب رخصت ہو کے, پلیز غور سے سنیں, لڑکی جب رخصت ہو کر اپنے گھر سے اپنے خاندان سے کسی نئے گھر میں جاتی ہے تو وہ لڑکی جا رہی ہے, لڑکی نہیں جا رہی, پورا خاندان جا رہا ہے. اس کا وہ ریپرزینٹ کر رہی ہے, ریپرزینٹ کر رہی ہے اپنی پوری فیملی کو. وہ ایک لڑکی نیو فیملی میں گئی, مثال کے طور پہ بامبے کی ایک لڑکی شادی ہو گئی, دوسرے کوئی اسٹیٹ دہلی, مثال کے طور پہ دہلی گئی, دہلی میں جو فیملی سے شادی ہوئی وہ تو بالکل نئی فیملی ہے, وہ آپ کو جانتی نہیں. یہ لڑکی دہلی پہنچی تو اس نے اپنے پوری بامبے کے خاندان کو, اپنے پورے خاندان کو, پوری فیملی کو, 100-200 جو خاندان کے آپ کے ممبر تھے ان سب کو اس نے ریپرزینٹ کیا. مثال دے رہا ہوں کپاڑیا فیملی, مثال دے رہا ہوں. اور وہاں پہنچی مرچنٹ فیملی کے پاس, مرچنٹ فیملی کو, کپاڑیا فیملی کو یہ پورا ریپرزینٹ کر رہی ہے. میں مثال دے رہا ہوں, ریپرزینٹ کر رہی ہے. اب یہ لڑکی اگر وہاں پر جس طرح رہے گی اس طرح اس فیملی کے اوپر پورا ایفیکٹ ہوگا. اگر لڑکی اچھا رہی تو لوگ کہیں گے کہ یہ خاندان اچھا ہے, یہ فیملی اچھی ہے. اس ایک لڑکی سے اگر اس لڑکی کے کچھ اور بہنیں ہیں, اس لڑکی کے اور کزنز ہیں, تو وہ فیملی کہے گی ارے اس خاندان میں کرو اس لیے کہ یہاں پہ لوگ اچھے ہیں. میں کیا کہہ رہا ہوں؟ ایک لڑکی کی وجہ سے 100 لڑکیوں کی شادی ہو سکتی, ایک لڑکی کی وجہ سے پورے خاندان کی لڑکیوں کی شادی ہو سکتی. اگر یہاں پہ اس نے اینٹ غلط رکھی, اس نے ایک نے پرابلم کیا جبکہ دوسرے ان کی فیملی میں نہیں ہیں ایسے, ایک نے پرابلم کیا, تو پھر اس خاندان میں کوئی پروپوز کرتے ہوئے ڈرتا ہے کہ ارے بابا اس فیملی کو دیکھا, ایک کی وجہ سے اتنوں کا نقصان ہے, اسی طرح ایک کی وجہ سے اتنے خاندان کے فائدہ ہیں. تو پلیز بچوں کو ایسا براٹ اپ کرو, اس طرح سمجھاؤ کہ جب تم جا رہے ہو تو الگ ڈیوائیڈ کرنا نہیں ہے. ماں باپ کا ریسپیکٹ ہے بابا, ریسپیکٹ ہے. جب ماں کے اوپر باپ کے اوپر بات آئے گی تو میں بتاؤں گا, ایسا تو مت کرو. یہ اس سے ہو کیا رہا ہے, مسلسل بریک ہو رہا ہے, مسلسل بریک ہو رہا ہے. جو بریک ہوا اس کے بعد پھر ان لڑکیوں سے کون کرے گا شادی؟ کوئی کرے گا؟ کرنا چاہیے. بعض وقت جنین کیسز ہوتا ہے, لڑکے کی طرف سے ظلم ہے, لڑکی صحیح ہے. ایک چیز اور یاد رکھو, کبھی بھی ہمارے پاس اسلام میں عورت کو یوتی نہیں کر دیتے, الوف نہیں بنا دیتے, بالکل چلے دور ہو جاؤ. نو, ہمارے پاس اگر کوئی ویڈو ہے, کوئی ڈیوسی ہے, طلاق شدہ ہے, کرنا بہت ثواب ہے, ان کے مورل کو بوسٹ کرو, بوسٹ کرو. کوئی ویڈو ہے, طلاق شدہ ہے, اس طرح یہ فیملیز کو بھی, یہ ان کو بھی آگے معاشرے میں بڑھاؤ. ایسا نہیں کہ آپ کا معاشرہ بالکل اس سے ہو جائے. تو میرا بولنا یہ ہے, میں تو صرف دو جملے اس پہ بولنا تھا مجھے, کہ اب وہاں پہنچے تو کیا ہوا؟ اگر ہمارا براٹ اپ صحیح ہوتا تو آج وہ خاندان توڑتا؟ اس ماں کے دل سے پوچھو, اس باپ کے دل سے پوچھو کہ جس کا خاندان بریک ہو گیا. اس چیز کو, ڈیوورس کو ختم کرو. بلیو می, آج 20-25% ہماری کمیونٹی میں آ گیا. یہ اس لیے کہ سب کا ہے, سب پریشان ہے. ٹالریشن ختم ہو گیا, بالکل ختم ہو گیا. کوئی ٹالریٹ کرنے کی تیاری نہیں ہے. فارگیونیس ختم ہو گئی اسلام سے. ہم کسی اور کو فارگیو نہیں کرنا چاہتے, لیکن ہم گناہ ماں کر کے اس کے بارے میں جا کے کہتے ہیں کہ مجھے فارگیو کرو.
ये तो आलम है हमारा। पहले आप भी तो माफ करें, अगर आप माफ नहीं करेंगे तो अल्लाह कैसे माफ करेगा। थोड़ा इस जहन में इसको रख कर सुने कि खानदान जो टूट रहा है वो रीजन क्या है। अगर मां बच्चों को तरबियत बराबर दे तो दोस्तों हर घर से इमाम जमाना के लश्कर का सिपाही निकलेगा, हर घर से। और ये नहीं कि आपने इग्नोर कर दिया, ये पूरी जिम्मेदारी है किसकी, मां की जिम्मेदारी है। मां का रोल बहुत बड़ा है, बहुत बड़ा है मां का रोल। लेकिन अफसोस हम मां से आर्ग्यू करते हैं। पहले मैं मां का रोल बता दूं, आज सबसे ये भी हमारा प्रॉब्लम है कि पेरेंट्स का रेस्पेक्ट खत्म हो गया, टोटल खत्म हो गया, इसलिए कि हमने बच्चों को ऐसा ब्रॉटअप किया कि बच्चे हमारे ऊपर ही खत्म हो गए। हमारा हमने किया वो, कितने अफसोस की बात है कि मां और बाप का रेस्पेक्ट टोटल माशरे से खत्म हुआ। मैं ये नहीं कहता कि बिल्कुल खत्म हो गया, नो, 40-60 का रेशियो चल रहा है, 40-60 का। अब इस रेशियो में अगर आज है तो कल बढ़ भी सकता है। वेस्टर्न इन्फ्लुएंस इतना आ गया हमारे पास, इतना वेस्टर्न इन्फ्लुएंस आ गया कि जिसकी वजह से अब वो पेरेंट्स का रेस्पेक्ट डे बाय डे खत्म होता जा रहा है। हम इस पे नहीं सोच रहे, औलाद अगर नेक निकलेगी, औलाद साले निकलेगी, औलाद की तरबियत सही होगी, उसका ब्रॉटअप सही होगा, तो औलाद कभी भी पेरेंट्स के साथ गलती नहीं करेगी। पेरेंट्स को वो रेस्पेक्ट देगी कि जिस जो इस्लाम ने बताया है। वेस्ट का इन्फ्लुएंस इतना है, यू नो वेरी वेल कि वेस्ट में होता क्या है, साल में एक दिन मां को जाकर मिल लेते हैं, क्यों, लेके जाके ओल्ड हाउसेस में रख देते हैं, पेरेंट्स के जो ओल्ड हाउसेस हैं वहां पर वो ओल्ड कपल एंजॉय कर रहा रह रहा है। वह साल में एक दिन आता है, बच्चा आता है या कार्ड आ जाता है कि आज तुम्हारी मम्मीज ममाज डे है, आज डैडाज डे है, आज उनकी बर्थडे है, साल में एक दो दिन मिल लेते। ये अगर माहौल आपके पास आया तो होगा क्या, कभी सोचा इस बात को, इस्लाम टोटल खत्म हो गया। अल्लाह के रसूल ने जब जिब्राइल से पूछा मेरी पहली मजलिस को याद करें, पहली मजलिस को अल्लाह के रसूल ने जिब्राइल से पूछा था क्या तुम मेरे बाद आओगे, तो उन्होंने 10 चीजें बताई थी। 10 चीजों में जो लास्ट थी वो क्या थी कि जिब्राइल ने कहा कि मैं आऊंगा जमीन पर आपकी शहादत के बाद, आऊंगा 10 दफा आऊंगा, 10 दफा में जो लास्ट टाइम आऊंगा ना तो दुनिया से रहमत को लेकर चला जाऊंगा। आपने सुना मैंने कहा था, बस एक वर्ड कहा था मैंने, अब उसको मैं एलाबोरेट कर रहा हूं। जिब्राइल ने कहा था, प्लीज गौर से सुने, गौर से सुने, वेरी 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 इंपॉर्टेंट मैसेज, वेरी इंपॉर्टेंट मैसेज, पांचवीं मस्जिद रिजवी कॉलेज बॉम्बे की। जिब्राइल रसूल से कह रहा है कि मैं आऊंगा और आज के जमीन से रहमत को लेकर चला जाऊंगा। रहमत क्या है, ब्लेसिंग, रहमत क्या है, अल्लाह का करम। अगर रहमत हम चली गई, जमीन से रहमत चली गई, तो फिर आपके पास बचा क्या, बचा क्या, रहमत चली गई, फिर रहमत नहीं है तो फिर प्रॉब्लम्स नहीं आएंगे, रहमत नहीं है तो फिर लोग मुश्किलों में नहीं आएंगे, जरूर आएंगे, रहमत ही नहीं है तो रहमत गई क्यों। क्या हमने, प्लीज बात सुने, हमने भेजा नहीं, इसका एग्जाम्पल मैं देता हूं, जिब्राइल लेके क्यों जाएंगे, जिब्राइल लेके क्यों जाएंगे, जबरदस्ती लेके नहीं जाएंगे, फोर्स करके लेके नहीं जाएंगे, इसलिए कि लाइक रहा फिदीन है, इस्लाम में जबर नहीं है। जिब्राइल ऐसा नहीं कि बांद्रा में घर में जाएंगे, चलो रहमत ले और चला जाओ, ऐसा नहीं करेगा जिब्राइल, कभी नहीं करेगा। लेके कैसा जाएंगे, लेके कैसा जाएंगे, एग्जाम्पल दूं मैं आपको, कुरान मिसाल के तौर पर, आप रास्ते से गुजर रहे हैं, मैं मिसाल दे रहा हूं, एग्जाम्पल है, रास्ते से गुजर रहे हैं, अगर आपको कूड़े के ऊपर गार्बेज के पास कुरान पड़ा हुआ दिखा तो आप क्या करेंगे, चले जाएंगे या रुकेंगे। मैं पूछ रहा हूं आपसे, प्लीज प्लीज बेदार होकर सुने, रास्ते से आप गुजर रहे हैं, कूड़े के ऊपर गार्बेज पर कुरान की कॉपी पड़ी हुई है, आप रुकेंगे या चले जाएंगे। आप कहेंगे मैं रुकूंगा, उस कॉपी को उठाऊंगा, साफ करूंगा, घर लेके जाऊंगा, एहतियात से रखूंगा, राइट, सब यही करेंगे ना. एग्जैक्टली यही चीज हमने किया. जिब्राइल हमारे घर के सामने से गुजर रहा है, उसने देखा कि रहमत को इन्होंने उठा के बाहर फेंक दिया. कौन सी रहमत? मां की रहमत, बाप की रहमत. मैं क्या करूं? मां की रहमत, बाप की रहमत. मां बाप से इताअत के साथ नहीं रहकर मां बाप को घर से निकालना, मां बाप को दूर करना. जब कर दिया इसलिए कि मां बाप किसी के बर्डन नहीं होते औलाद के ऊपर. औलाद के ऊपर पेरेंट्स बर्डन नहीं है. अगर तुम औलाद, तुम मां की या बाप की तुम टेक केयर कर रहे हो, तुम मां बाप के कफील बने हो, अगर तुमने मां बाप को प्रोवाइड कर रहे हो, तुम्हारे जरिए वो हर चीज पा रहे, तो तुम शुक्र करो. अगर तुम्हारी पैसे तुम मां को देते हो, बाप को देते हो, मंथली उनको कुछ देते हो, तो तुम शुक्र करो कि उन्होंने पैसे लेके तुम्हारे ऊपर एहसान किया. समझे? तुमने दे के एहसान नहीं किया. माँ बाप को निकाल दिया, माँ बाप से दूर हो गए, बेटे को लेके अलग हो गए. तुम्हारी माँ, तुम्हारे ओल्ड माँ, तुम्हारी ओल्ड फादर, वो अलग है. वो लड़की गई, कहा कि मैं इनके साथ नहीं रहती, मैं अलग चली गई. वो अलग रह गई. जो रहमत थी ना, जो रहमत थी हमने कूड़े पे डाल दी. जिब्राइल चल रहा है, चलते चलते देखा कि रहमत, इसको रहमत की जरूरत नहीं है, इसने रहमत फेंक दी. तो वो उठाएगा, साफ करेगा, लेके चले जाएगा. अब मुझसे पूछो कि अब जो रहमत के पीछे भाग रहे हो, अब जो प्रॉब्लम्स कर रहे हो, अब जो ये कह रहे हो कि अरे मेरे पास रहमत ही नहीं है, मैं प्रॉब्लम में हूं, मेरी बरकत खत्म हो गई, तो रीजन चेक करो अपने आप को कि तुमने रहमत को तुमने फेंका या जिब्राइल ने उठाया. हमने फेंका बाहर, हमने बाहर कर दिया. एंड देन यू आर एक्सपेक्टिंग कि अल्लाह रहमत को नाजिल करेगा. हाउ? कैसे नाजिल करेगा? तुमने तो रहमत को बाहर कर दिया. तुमने कहा कि वी डोंट वॉन्ट दिस. क्या हुक्म है? हुक्म क्या है मां का? कि मां के लिए हुक्म है जैसे खाने काबा का हुक्म है ना, जितनी देर देखोगे, जितनी देर देखोगे अल्लाह तुमको अजर देगा. खाने काबा का तवाफ किया, थक गए, अल्लाह हमको ज्यारत नसीब करे इंशाल्लाह. थक गए, खाने काबा के सहन में बैठ गए, अब कुछ मत करो, डोंट डू एनीथिंग, खाली काबे को स्टेयर करो. जस्ट स्टेयर करो काबे को. जितनी देर तुम्हारी आंखें काबे के ऊपर रहेंगी, उतनी देर तक अल्लाह तुम्हारे तमाम गुनाहों को माफ करता जाएगा, तुम्हारे आमालनामे में नेकी आएगी. कुछ नहीं करो, खाली बैठ के तुम देख रहे हो. उसी तरह कुरान को, तुमने कुरान को खोला, अब कल से ये ना करें कि मौलाना ने कहा पढ़ो मत, देखते रहो. समझे? मैं ये नहीं कह रहा हूं, मैं कह रहा हूं पढ़ो. नहीं पढ़ सकते तो देखो, कम से कम देखते रहो. जितनी देर देखोगे ना, उतनी देर आंखों की रोशनी तेज होगी, बिनाई तेज होगी, आई साइट स्ट्रांग होती जाएगी जितनी देर कुरान को देखोगे. उसके बाद चेहरे अली को देखना इबादत है. जितनी देर चेहरे अली को देखते रहोगे इबादत है. लेकिन आज तो हम मौला के चेहरे को नहीं देख सकते ना. मौला तो जब 40 हिजरे में शहीद हो गए, तो कहा जिक्र अली करो. जितनी देर जिक्र अली करोगे उतनी इबादत है. उसके बाद कहा कि बाज़ वक्त ऐसा आ जाता कि जिक्र अली भी नहीं कर सकता, तो अल्लाह के रसूल ने कहा नहीं, हुब्बे अली भी इबादत है, मोहब्बत रखो अली से, वो भी इबादत है. उसी तरह इन सब चीजों को बताकर अल्लाह का रसूल ये कहता है कि मां के चेहरे को देखते रहो, इबादत होती जाएगी. जनाब सैयद हसन साहब, कोई सैयद हसन साहब हैं, जूस है,
वो बाहर कोई फोन आया उनके लिए, इंपॉर्टेंट फोन है, जरा प्लीज आप बाहर चले जाएं, सैयद हसन साहब जहां भी बैठे हुए उनका कोई मैसेज है बाहर, तो वो बाहर चले। सलवात बर मोहम्मद व आले मोहम्मद। माँ के चेहरे को देखते रहोगे इबादत है, जितनी देर सेट करोगे। तो रहमत को हमने घर से बाहर निकाल दिया, अपनी रहमत को जो रहमत थी तुम्हारे लिए। माँ चली गई, अब रहमत कहां से आएगी घर में? बाप चले गए, अब रहमत कहां से आएगी घर में? हम कह रहे हैं कि रहमत चाहिए हमको, हमने अपने हाथों से अपनी रहमत को बाहर कर दिया। तो प्लीज जब बच्ची को रुख्सत करो ना, तो ये समझा के रुख्सत करो कि वो पेरेंट्स तुम्हारे हैं, वो तुम्हारे माँ बाप हैं, तुमको रहना वही है, उसी के साथ जिंदगी गुजारना है, इसलिए कि वो रहमत है तुम्हारी। तुम्हारे प्रॉब्लम्स को वो सॉल्व करेंगे। सॉल्व कैसा करेंगे? खाली माँ अगर हाथ उठा दे, माँ सिर्फ हाथ उठा दे। छठे इमाम का अजीब जुमला है, कई इमाम कहते हैं कि तुम जो प्रॉब्लम्स में आते हो इसलिए कि रातों में उठ के दुआ देने वाली चली गई। कितना अजीब जुमला है, रातों में उठ के दुआएं देने वाली चली गई, इसलिए यू आर इन ए प्रॉब्लम, इमाम कह रहा है इमाम। और अगर हम मां को रेस्पेक्ट नहीं करके बाहर कर रहे तो फिर रहमत कहां से आएगी? तो ये बच्चों को समझा के भेजा कि इन प्रॉब्लम्स को तुमको सॉल्व करना है। अगर ये माहौल के साथ वहां आएगी लड़की, तो फिर वो अपनी औलाद को वैसी तरबियत देगी जैसे इमाम चाहता है, जैसा इस्लाम चाहता है। मासूम से पूछा कि औरत का रोल क्या है शादी के बाद, औरत का रोल क्या है शादी के बाद? सलवात बा आवाज़ें बुलंद पढ़ लें। औरत का रोल क्या है शादी के बाद, करे क्या औरत? मशहूर सेइंग है, मैं उस पर डिटेल में नहीं जाता, बात आई है तो सुन ले। सेइंग मशहूर है इमाम की कि औरत शादी के बाद आके क्या करे, बच्चों के लिए करे, घर के लिए क्या करे? इमाम ने कहा कि औरत कुछ नहीं करे घर जाकर। आज तो फ्रीडम है आपसे, नहीं कुछ नहीं करे, खाना नहीं पकाए, झाड़ू ना दे, आजकल तो हुविंग का जमाना है ना, कुछ नहीं करे। तो इमाम से पूछा गया, मौला अगर ये नहीं करे, ये नहीं करे, ये नहीं करे, तो फिर करे क्या? तो इमाम ने उससे कहा कि अगर औरत अपने शौहर को सिर्फ पानी पिलाती है और इस नीयत के साथ पिलाती है कि मैं ये पानी पिला रही हूं अपने शौहर को सिर्फ अल्लाह की और इमाम की रजा के लिए, तो अल्लाह उसको वो अजर अदा करेगा, वो अजर अदा करेगा कि उसके गुनाहों को अल्लाह माफ करेगा। एक एक घूंट वो सिर्फ पानी ले रहा है, वो पानी नहीं ले रहा, इसके गुनाह माफ हो रहे। उसके बाद कहा कि अगर शौहर की रोटी बनाती है, गिजा तैयार करती है, तो एक एक लुखमे के बदले में एक एक हजार गुना औरत के माफ करेगा। हमारी माएं हमारी वाइफ्स करती है ना सब काम करके, नियत से भी ये कर लो कि मैं अल्लाह की खुशी और ईमान की खुशी के लिए कर रही हूं। ये मुसलसल काम है, डिटेल में नहीं जाता। तो फिर मासूम से पूछा गया, मौला अगर ये काम नहीं करे तो औरत दिन भर क्या करे, दिन भर क्या करे? तो कहा कि औलाद की तरबियत करे। बच्चा मां की आगोश से निकलता है, औलाद की तरबियत करे। कहा कि अगर तुमने औलाद की तरबियत में कामयाबी हासिल कर ली, तुम कामयाब हो गए, तुम इमाम का जुमला, बिलीव में इमाम का जुमला है। कहा उस औरत को हम सलाम करते हैं जो अपनी आगोश से हमारे लश्कर का सिपाही निकालती है। हम उस औरत को सलाम करते हैं कि जो औरत आगे बढ़कर जनरेशन बाद जनरेशन जिसने इस्लाम को प्रोटेक्ट किया, इतना इतना रिगार्ड किया है उन मोमिनात के लिए, इतना इमाम रिगार्ड कर रहा है कि औरत अगर सिर्फ ये जिम्मेदारी को पूरा कर ले, कोई जिम्मेदारी नहीं है, उससे कुछ नहीं पूछा जाएगा, कुछ नहीं पूछा जाएगा जो वाजिबात है उसके अलावा, जो एक्स्ट्रा उसका वर्क है, सिर्फ बच्चे को ऐसा निकाले कि एक एक घर से हबीब इब्ने मज़ाहिर जैसा चाहने वाला निकले।
ना
माँ की रेस्पेक्ट नहीं करेंगे, माँ नहीं बताएगी तो होगा क्या? मैं आपको माँ की मोहब्बत या माँ की रहमत उसके लिए एक वाकया पढ़ रहा हूं कि माँ क्या चीज है, माँ की रहमत क्या है, माँ की रहमत क्या है। दोस्तों, जो रहमत को हमने बाहर निकाल के फेंका ना, अगर वो उसकी दुआ कैसे लगती है बच्चों की तरबियत में। हिस्ट्री का एक मशहूर, हिस्ट्री का क्या है, ये आज से 10-12-15 साल पुरानी बात है। अमेरिका में मुझे बताया गया, एक्चुअल लास्ट ईयर बताया गया, बड़ा एक अजीब वाकया है मां के लिए, अजीब वाकया है। ये इंसिडेंट पढ़ने के बाद, किसी मासूम का इंसिडेंट नहीं है, मासूम का वाकया नहीं है, रिसेंटली 10-15 या 20 ईयर्स पुरानी बात है। एक इंसिडेंट हुआ डिट्रॉयट में, यूएसए में। एक मुसलमान फैमिली थी या शिया फैमिली थी, आई डोंट नो, मुझे अपने सीनियर ने बताया कि मौलाना ये इंसिडेंट हुआ, मां ये बात मां की आई है तो सुन ले, इसलिए कि अगर आज से बच्चे मां की रेस्पेक्ट वैसी करें जैसा इमाम चाहता है, बिलीव मी, इन बच्चों का कैरियर भी बदल जाएगा, इन बच्चों की जिंदगी भी बदल जाएगी, इनके घर में रहमत भी आएगी। जो खानदान टूट गए वो अगर खानदान आज मिल गए, जैसा कल एक इंसिडेंट हुआ, मैं वही चाहता हूं आज इस मेंबर से, इसलिए कि ये एक रहमत है, अगर मिल जाए साथ हो जाए तो इससे बड़ी ब्लेसिंग क्या है। चौथे इमाम की जिंदगी का तरीका यह था, जब कोई एक दूसरे से नाराज होता, जब खानदान टूटते तो इमाम उन्हें मिलाते, मिला के जब मिल जाते तो अल्लाह का शुक्र अदा करते, सजदा करते, उसके बाद कहते कि तुमने एक खानदान नहीं मिला बल्कि यह पूरा जनरेशन मिल गया, समझे। तो अब सुने कि मां की मोहब्बत, उन बच्चों से कह रहा हूं, उन बच्चों से बात कर रहा हूं, यूथ से बात कर रहा हूं, इफ यू रेस्पेक्ट योर मदर, इफ यू रेस्पेक्ट योर मदर, जस्ट सी के व्हाट आर यू गोइंग टू गेट। मां क्या है ये देखो, मां किसे कहते हैं, मां की पर्सनालिटी क्या है, क्या कितनी बड़ी पर्सनालिटी। जो रहमत ना, लफ्ज रहमत बहुत बड़ा है, रहमत का वर्ड ये वो है कि अल्लाह ने अपने हबीब के लिए इस्तेमाल किया, वमा अरसलना का इल्ला रहमत लिल आलमीन, ये इतना बड़ा वर्ड है, कोई मामूली वर्ड नहीं है। किसी नबी को नहीं कहा वो रहमत है, हमारे रसूल को कहा जो सरदार है पूरे अंबिया का। रहमत को कोई मामूली चीज मत समझे, जिब्राइल ने जो कहा कि मैं रहमत को लेकर चला जाऊंगा, आप ये मत समझे कि अरे रहमत गई से सो वर्ड क्या फर्क पड़ता, क्या फर्क पड़ता, तबाह हो जाते, बरकतें खत्म हो जाती, जिंदगी तबाह हो जाती। रहमत ही नहीं है तो फिर आप कुछ नहीं कर सकते। आज इवन मरने के बाद भी हम दुआ क्या कर रहे हैं कि अल्लाह हम पर रहमत को नाज़िल फरमा। रहमत वो चीज है कि आप सलवात जो पढ़ते हैं, सलवात में आप क्या कहते हैं कि अल्लाह तू और मलाइका मोहम्मद और आले मोहम्मद पर रहमत नाजिल कर। जिब्राइल ये कह रहा है कि मैं रहमत ही लेके चला जाऊंगा। यानी रहमत इतनी इंपॉर्टेंट चीज है, इसको कोई छोटी चीज मत समझे। हम रहमत की दुआ अल्लाह से सलवात में कर रहे हैं कि तू मोहम्मद और आले मोहम्मद पर रहमत नाजिल करवा, और हम इस रहमत को बाहर गार्बेज में डाल रहे हैं, लेके जा रहा है। फिर हर घर में मसला नहीं होगा तो फिर क्या होगा, समझे। जो असल रहमत है, रहमत की जो जड़ है, रूट है, दैट इज योर मदर, दैट इज योर मदर। रूट जो है ना, जड़, ट्री को देखकर, झाड़ को देखकर, बड़े दरख्त को देखकर आप क्या कहते हैं कि इसकी जड़ें मजबूत हैं। कमजोर झाड़ को देखकर कहते हैं इसकी जड़ें मजबूत नहीं है। जो स्ट्रांग झाड़ ऑफ पीपल जैसा ट्री है, जो 100-100 बरस चलता है, उसको पहले कोई देखेगा तो फौरन ब्लाइंड भी देखेगा तो कहेगा इतना बड़ा झाड़ है तो इसकी जड़ें मजबूत है। मां क्या है, वो रूट है, वो जड़ है तुम्हारे ईमान की, तुम्हारी रहमत की, समझे। ये वाकया मशहूर है। मैं सिर्फ बच्चों को बेदार होने के लिए, मेरी बहनों को बेदार होने के लिए कि हाउ टू रेस्पेक्ट योर मदर, ये टॉपिक ऐसी है कि मैं तो एक स्टूडेंट हूं, तालिब इल्म हूं, मैं 10 मजीद एक अशरा सिर्फ मां पे पढ़ सकता हूं कि मां क्या है।
आज तो बात आ गई है तो मैं कह रहा हूं, ब्रॉटअप में मां अगर सही कर दे ना और बच्चे निकल जाए तो बिलीव मी उनका फ्यूचर ब्राइट होगा, ब्राइट। अदरवाइज योर फ्यूचर इज डार्क। अगर फ्यूचर डार्क हो जाए तो क्या होगा, कहां जाएंगे हम? अब ये वाकया सुने, मशहूर वाकया है, 20 साल पुरानी बात है, डिट्रॉइट यूएसए की। लास्ट ईयर जब मैं शिकागो में चेहलुम में था तो मुझे बताया गया, ये बड़ा टचिंग है, बड़ा टचिंग है कि मां क्या है। मां इतना टचिंग है कि अगर ये बात समझ में आ जाए, इसमें सिर्फ और सिर्फ मां की मोहब्बत बताएगी कि मां कितना लव करती है अपने बच्चों के साथ। और अगर उसी मां से आप दूर हो गए, निकाल के बाहर फेंक दिया रहमत को, तो क्या होगा? कहा कि एक फैमिली थी, एक विडो थी और उसका एक बेटा था, एक बेवा थी उसका एक बेटा था। बचपने में वो बेवा हो गई, बच्चा पैदा हुआ, ये औरत बेवा हो गई। अब उसने अपने एक बेटे को पालना शुरू किया, उसका ब्रॉटअप किया, उसको पालना। घर में उसने पूरी कोशिश की कि बच्चे को अच्छा माहौल दे, लेकिन बाहर का जो उसको माहौल मिला, बाहर का, इसमें बड़ा मैसेजेस है, बाहर का जो, प्लीज गौर से सुने, मां की मोहब्बत पता चलेगी। मेरी मजलिस का कंक्लूजन है, फिफ्थ मजलिस का, बाहर का जो माहौल मिला उसको वो इतना खराब मिला। इसीलिए बीवी फातिमा का मैंने स्टार्टिंग में वाकया पढ़ा कि चेक करो कि बाहर बच्चा क्या कर रहा है। मैं क्या कह रहा हूं, खाली बैठो मत कि वो मस्जिद गया है। नो, बचपने से चेक करके शहजादी कौनैन ने मैसेज दिया कि इवन अगर तुम्हारा बेटा इमाम बारगाह जाए, तुम्हारा बेटा मस्जिद जाए, हसन जैसा बच्चा हो, उसके बावजूद मैं पूछ के तुमको मैसेज दे रही हूं कि मैं हसन से पूछ रही हूं, तो तुम क्यों नहीं पूछते? ये चेक करो। जस्ट डोंट क्लोज योर आईज, चेक करते रहो। बाहर का माहौल खराब मिला। जब बाहर का माहौल खराब मिला, इतना खराब मिला कि जब बच्चा बड़ा हुआ, थोड़ा सा बड़ा हुआ, होश आया लाइक 13-14 ईयर्स का, उसने गौर किया कि मेरी मां को एक ही आंख है, आंख एक है, दो आंख नहीं है। इसने कहा, मां, डिट्रॉइट का बच्चा है तो मॉम ही बोलेगा ना, मॉम आपके एक आंख है, वेरी एम्बेरसिंग। और आप, मुझे आपको देखे तो आपका चेहरा पसंद नहीं आता, आपको एक आंख है, मुझे डर लगता है। कौन कह रहा है? बेटा कह रहा है। उसके बाद कहने लगा, दोस्त आए तो दोस्तों ने कहा, अरे योर मदर हैज गॉट ओनली वन आई। इसने कहा, ओ, आके कहने लगा, मां मेरे बच्चे, मेरे दोस्त के सामने तुम नहीं आना, मुझे बड़ा एम्बेरस होता है। मां कुछ नहीं बोलती, कहा, बेटा मैं नहीं आऊंगी, तेरी मोहब्बत है ना, मैं नहीं आऊंगी। और बड़ा, कॉलेज में आया, कॉलेज में आने के बाद जहन खुला, बाहर का माहौल, कहता है, मां तुम्हारे चेहरे को मैं नहीं देख सकता, तुम्हारा चेहरा देखता हूं तो मुझे एम्बेरसमेंट होता है, मुझे अजीब लगता है, आई डोंट वॉन्ट टू सी योर फेस। मां ने कुछ नहीं कहा। बात आगे बढ़ी, इसकी शादी हुई, इसकी वाइफ आई, उसने कहा, सेम डायलॉग, बेटा अगर कहेगा तो वही कहेगी। बेटा कहेगा, आने वाली की गलती नहीं है, आपकी है। आप अगर मां को रेस्पेक्ट नहीं देंगे तो आने वाली कैसे देगी? मैं गलत कह रहा हूं? पहले आप रेस्पेक्ट दीजिए अपनी मां को, जिसने तुम्हें पाल के यहां तक लाया। सलवात पढ़ ले मोहम्मद वाले मोहम्मद पर। अब उसके बाद शादी हो गई, उसने कहा कि मेरी वाइफ आपको देखना नहीं चाहती, आपके चेहरे पे एक ही आंख। मां ने कहा, ठीक है बेटा, کہا میں الگ جا رہا ہوں, الگ چلا گیا. بچے پیدا ہوئے اس کا, بچے پیدا ہوئے تو اس نے کہا کہ میرے بچوں کو میں آپ کی صورت نہیں بتاتا, گرینڈ مدر کی صورت, اپنی ماں کی صورت. ماں نے کچھ نہیں کہا, کہا میرے بچے. اور اس کے بعد کہا میں اپنے بچوں کو تم سے ملاتا ہی نہیں, اس لیے کہ تمہاری ایک ہی آنکھ ہے, بار بار وہی ٹان کا, تم یو ہیو اونلی ون آئی, یو ہیو اونلی ون آئی, یو ہیو اونلی ون آئی, یو ہیو اونلی ون آئی. ایک سٹیج آیا پلٹ کے کہنے لگا کہ میں جا رہا ہوں شہر سے, اینڈ آئی ڈونٹ وانٹ ٹو سی یو, اس لیے کہ شہر میں تم رہتی ہو, کبھی کبھی ملاقات ہو جاتی ہے. اپنی فیملی کو لے کے دوسری سٹی میں موو ہو گیا. دن گزرے, سال گزرے, دو تین سال کے بعد ماں کے دل میں بیٹی کی محبت آئی. ماں نے ایڈریس معلوم کر کے ٹریول کی, ماں پلیز غور سے سنیں, ماں ٹریول کر کے اس گھر میں پہنچی, کانٹیکٹ معلوم کر کے کہ کس گھر میں یہ لڑکی میرا بیٹا رہتا ہے. تین چار سال ہو گئے تھے, بیٹے سے ملاقات نہیں ہوئی تھی, بیٹے کا چہرہ نہیں دیکھی تھی. جا کر اس نے کریکٹ کانٹیکٹ معلوم کر کے جا کر گھر پہ بیل کو ناک کیا, ڈور کو, بیٹے نے دروازہ کھولا, کھیل کے ماں کو دیکھا. جیسے ماں کو دیکھا کہنے لگا تم یہاں بھی آ گئی, میں تمہیں اندر آنے نہیں دوں گا, آئی ڈونٹ وانٹ ٹو ڈسٹرب مائی فیملی, تم یہاں بھی آ گئی. تو ماں نے کیا کہا, بیٹا میں اندر آنے نہیں آئی, میرے دل بڑا بے چین تھا, مجھے تجھے دیکھنے کی خواہش تھی, اب میں نے تجھے دیکھ لیا نا, آئی ایم گوئنگ بیک. غصہ نہیں کیا, کہا آئی ایم گوئنگ بیک, بیٹا آئی ایم گوئنگ بیک, آئی جسٹ وانٹ ٹو سی یو, آئی جسٹ وانٹ ٹو سی یو, آئی ہیو سین یو نا, اوکے آئی ایم گوئنگ بیک. ماں نکل کے چلی گئی, اس نے دروازہ بند کر لیا. دن گزرے, بار بار کمپلین اس کی یہ کہ یو ہیو اونلی ون آئی, مجھے ایمبیرسمنٹ ہوتا ہے. دن گزرے, کچھ سال گزرے, یہ لڑکا اب اس شہر ڈیٹرائٹ میں پہنچا. ڈیٹرائٹ میں پہنچ کر اپنے کام سے پہنچا, کام کرنے کے بعد اس نے کہا لیٹس گو اینڈ سی مائی اولڈ ہاؤس, پلٹ کے اپنے اولڈ گھر میں آیا, ناک کیا. ناک جو کیا تو اب جو ڈور اوپن ہوا, اس کی ماں نے ڈور اوپن نہیں کیا, کسی اور خاتون نے ڈور اوپن کیا, کسی اور لیڈی نے کیا. تو اس نے پوچھا کہ یہاں پہ فلاں ابن فلاں رہتی تھی, یہاں پہ ایک لیڈی رہتی تھی. تو اس عورت نے کہا نہیں, اس کا انتقال ہو گیا, وہ مر گئی, اب میں اس گھر میں میں رہتی ہوں. تو اس نے پوچھا وہ مر گئی, تو اس عورت نے پوچھا تم کون ہو, تو کہا میں اس کا بیٹا ہوں. اس نے کہا اچھا تم ہی ہو بیٹے, تو کہا ہاں میں بیٹا ہوں. تو کہا ٹھہرو, اندر گئی, ایک انولپ لیا, لے کے لا کے دیا, دیتے ہوئے یہ کہا کہ آپ کی مدر جب لاسٹ سٹیج تھا, انہوں نے ایک انولپ لکھا تھا, ایک لیٹر لکھا تھا, وہ لیٹر اس انولپ کے اندر, اور اس نے یہ کہا تھا کہ اگر اف میرا بیٹا آئے اور وہ کہے کہ میں بیٹا ہوں, تو اس کو یہ خط دے دینا, میرا ایک خط ہے دے دینا. تو کہا یہ وہ ماں نے آخری لمحات میں لکھ کے دیا تھا کہ اگر بیٹا آئے ہے تو دے دینا خط, تو میں تم کو دے رہی ہوں, تم نے کہا میں اس کی بیٹا ہوں. اس نے کہا فائن. اس نے خط کو اوپن کیا, اب اصل اینڈ ہے, اوپن کیا تو ماں کا خط تھا, اس ماں کا جس نے 9 مہینے اپنی اولاد کو, اس بیٹے کو پیٹ میں رکھا تھا, جس نے اس بیٹے کی ہر خواہش کو پورا کیا تھا, جس نے اس بیٹے کی پرورش پوری کوشش کر کے اچھی کی تھی, باہر کا ماحول نے خراب کر دیا تھا. ہوا کیا, ماں نے ایک لیٹر لکھا, بیٹا آپ لیٹر پڑھ رہا ہے, ماں نے لکھا بیٹا میں دنیا سے جا رہی ہوں, آئی ایم گوئنگ بیک, میں دنیا سے جا رہی ہوں, پوری میری زندگی گزر گئی, میں نے تجھے ایک راز میرے دل میں تھا, ایک راز میرے دل میں تھا, میں پوری زندگی اس راز کو میں نے تجھے نہیں بتایا, اس لیے کہ میں تجھ سے محبت کرتی ہوں, میں تجھ سے لو کرتی ہوں, تو میرا بیٹا ہے, میں آج مر رہی ہوں تو میں چاہتی ہوں کہ میں یہ تجھے بتا دوں جاتے جاتے. پوری زندگی تو ایک ہی جملہ کہتا رہا, تیری زبان پہ ایک ہی ورڈ تھا کہ ماں یو ہیو اونلی ون آئی. مجھے ایمبیرسمنٹ ہوتا ہے, بڑا ایمبیرسنگ ہوتا ہے دوستوں کے سامنے, تو میرے دوستوں کے سامنے مت آ, تو میری وائف کے سامنے مت آ, تو اپنے گرینڈ چلڈرن کے سامنے مت آ, تو میرے سامنے مت آ, اس لیے کہ تجھے دیکھ کے بڑی ہم کو عجیب لگتا ہے, ایمبیرسنگ ہوتا ہے, ڈونٹ کم, آئی ڈونٹ وانٹ ٹو سی یور فیس. ماں نے کہا بیٹا پوری زندگی تو مجھے ٹال کرتا رہا نا, لیکن میں نے تجھے کبھی نہیں کہا, اور آج مرتے وقت کہہ رہی ہوں کہ تیرا بچپنا تھا, تیرا ایکسیڈنٹ ہوا تھا, تیری ایک آنکھ ضائع ہو گئی تھی, تو میں نے اپنی آنکھ تجھے دے دی.
मैंने अपनी आंख तुझे दी लेकिन मैंने एहसान नहीं गिनाया। ये नहीं कहा कि मेरी आंख है जो तेरे पास है। ये फर्क है मां का, उनकी मोहब्बत का। अब तो कम से कम बेदार हो कि मां एहसान करके नहीं गिनाती। अब तो मां से अलग मत हो, अब तो अपनी मां की रेस्पेक्ट करो। मैं क्या करूं, वक्त मेरा साथ नहीं दे रहा। 55 मिनट्स हो गए, मैं इस टॉपिक को यहीं रोक रहा हूं। मेरे पास सिर्फ 4 दिन है। आज के बाद आपसे रिक्वेस्ट है, वक्त पे आ जाए 9:15 इंशाल्लाह। सलवात पढ़ ले मोहम्मद वाले मोहम्मद पर। ये मां है, ये मां है। मैं चाहता था कि आज एक अमल भी दे दूं मां का, लेकिन अब कल दूंगा, इसलिए कि वक्त पूरा हो गया, अभी मसाइब बाकी हैं। बड़ी रातें अब कल से शुरू हो रही हैं। अगर 5-10 मिनट आगे हो जाए तो माफ कर दें, लेकिन बड़ी रातें, मुसीबत की रातों का आगाज हो गया। कल इंशाल्लाह जरूर दूंगा वो अमल जो मां बाप के लिए है, औलाद के लिए है। बहुत जबरदस्त अमल है। आई गिव इट टुमारो इंशाल्लाह। मां की रेस्पेक्ट, मां की रेस्पेक्ट अनबिलीवेबल। उसकी रहमत अजीब है। मां की दुआ, मां की दुआ फौरन लगती है, फौरन लगती है। मासूम से पूछा कि दुआएं जल्दी कैसे कबूल होती, तो इमाम ने कहा कि सिर्फ मां अपने लिए नहीं, मासूमीन के रोजे पे जाके मांग रहे वो अलग है, वो दुआएं तो होती हैं। कहा दुनिया में जिसकी दुआ फौरन होती है ना, अगर मां बेटे के लिए हाथ उठा दे तो तीर की तरह शैला ही तक जाती है, और अगर नहीं उठाए, मां नहीं उठाए तो खत्म। अब मैं कल मां के ऊपर और इसको कंटिन्यू करूंगा। मां की दुआ अगर देखना है तो करबला में देखिए। आज जिस शहीद का जिक्र है, उस मां की दुआ देखो, उसकी मां ने दुआ कैसे की थी। करबला एक टोटल जिंदगी के पैगाम है उसमें। आज उस शहीद का जिक्र है यहां पर। शबे 6 मुहर्रम है, 6 की नाइट है, 4 रातें और बाकी हैं बस। ये रातें गुजर जाएंगी, फातिमा का घर उजड़ जाएगा। कल आपने सानिया जहरा को, बीबी जैनब को उनके बच्चों का पुरसा दिया, आज शहजादी जैनब को उसका पुरसा दें कि जिसके शादी के अरमान जैनब को थे। पूरी जिंदगी यही कहती रही अली अकबर, मैं तुझे दूल्हा बनते देख लू मेरे लाल। हुसैन का वो जवान बेटा कि जिसकी शहादत के बाद जिसकी सिर्फ आवाज सुनकर हुसैन की आंखों की रोशनी चली गई। हुसैन के लिए मैं इस मजलिस में इस शायर का यह वाकया हर साल पढ़ता हूं, सिर्फ इसलिए कि एक अंदाजा हो जाए कि हुसैन अली अकबर को कितना चाहते थे। हिंदुस्तान का एक शायर यूपी का, उसने बड़े नोहे लिखे, एक नोहा लिखा कि मुझे अकबर के मरने ने मार दिया। यह हुसैन की फरियाद। एक मिसरा लिखा खाली, लिख के पेन को बंद किया, पेपर किताब को बंद किया, कहा यह मैंने क्या लिख दिया। इसलिए कि हुसैन के लिए अब्बास का गम भी बहुत था, कासिम का गम भी बहुत बड़ा था, और मोहम्मद और अली अजहर का गम भी था। हुसैन के लिए सिर्फ अली अकबर ही का तो गम नहीं था ना, सबका गम था। शायद मैंने गलत लिखा। शब में ख्वाब में देखता है कि हुसैन आए हैं। हुसैन आके एक जुमला कह रहे हैं कि जाकिर है शायर, तूने नोहे को मुकम्मल क्यों नहीं किया। तो उसने कहा मौला मैं समझ रहा हूं कि शायद मैंने गलत लिखा, आपके लिए दूसरों का गम भी। तो कहा बेशक हर गम बड़ा था, लेकिन अकबर के मरने ने मार डाला। अकबर के मरने ने हुसैन को, अब अकबर के बाद फिर जिंदगी खत्म हो गई। जवान बेटा जिसका गुजर जाए, अब वो बाप जिंदा कैसे रहे। 18 साल का जवान अली अकबर के बारे में यह है कि
کربلا میں تین رخصتیں بہت یادگار تھیں، تین شہداء کی رخصت بہت یادگار تھی، ایک امام حسین کی رخصت، کہ جب حسین رخصت کے لیے آئے تو تمام بیویوں نے دوئرہ کھڑے ہو گئے بیویاں، اور حسین درمیان سے گزرے تو ہر بیوی سر پیٹ کے رو رہی تھی کہ ہمارا وارث جا رہا ہے، اور جب عباس رخصت ہو کے جا رہے تھے بیویاں دروازے کے تک خناتوں تک آ گئی، یہ ایک ہی فریاد تھی کہ اب ہمارے پردے کا محافظ چلا گیا. لیکن علی اکبر کی رخصت ایک عجیب یادگار رخصت ہے. حمید کہتا ہے کہ بار بار خیمے کا پردہ اٹھتا تھا اور گرتے جاتا تھا، ایسے معلوم ہوتا جیسے حسین کے گھر سے کسی جوان کی میت نکل رہی ہے. آپ آمادہ ہو گئے؟ اللہ آپ کے ان آنسوؤں کو قبول کرے، آپ کی آوازیں بلند ہو گئیں. صرف تین یا چار راتیں باقی ہیں، آج بیویوں کو پرسا دو، آج فاطمہ کو اس جوان بچے کا پرسا دو. اس لیے کہ دوستو حسین کی غربت یہ تھی کہ ابو الفضل جب گھوڑے سے زمین پر آئے عباس، تو حسین اکیلے نہیں تھے، علی اکبر اپنے باپ کو لے کے گئے. قاسم کی لاش پہ جب حسین گئے تو ایک طرف عباس اور ایک طرف علی اکبر تھے، اور محمد کی میت جب اٹھانے گئے تو علی اکبر اور عباس ساتھ ساتھ تھے، لیکن علی اکبر کی جب میت اٹھانے گئے تو کوئی نہیں تھا ساتھ. یہ عجیب غربت ہے حسین کی، جوان بیٹے کی میت کو اٹھانے والا کوئی نہیں تھا. میں بھی رک رک کے پڑھوں گا، آج کی رات کا حق ادا ہو جائے. اتنا گریا کرو، اتنا آنسو بہاؤ کہ لیلا کے دل کو سکون ملے. میرا 18 سال کے بچے کا ماتم ہوا. تھم تھم کے پڑھوں گا. روزے عاشور یہ تھا، صبح سے ایک ایک شہید ہوتا رہا، حسین خیمے میں لاشیں لاتے رہے. قاسم پامال ہو گئے، حسین کے ساتھ علی اکبر اور عباس ہے، آن محمد کی میتوں کو لایا. عباس رخصت ہو کر گئے، حسین کی کمر ٹوٹ گئی. اب حسین کے پاس کوئی نہیں. جسٹ تصور کریں، امیجن کریں کہ جوان بیٹا ضعیف باپ کے سامنے آ کے کہہ رہا ہے، بوڑھے باپ کے سامنے، کہ بابا مجھے مرنے کی اجازت دیجیے. حسین نے علی اکبر کے چہرے کو دیکھا، کہنے لگے بیٹا پہلے جا کے ماں سے رخصت ہو لو، اپنی پھوپھی کو خدا حافظ کہہ دو. خیمے میں آئے، جناب زینب کے پاس بیٹھ گئے، اور بیٹھ کے کہا پھوپھی اماں میں مرنا چاہتا ہوں، میں میدان میں جانا چاہتا ہوں. تو زینب نے کہا علی اکبر میں نے 18 سال پالا ہے، میں نے 18 سال تجھے پالا ہے علی اکبر، میں کیسے رخصت کروں؟ تو کہا پھوپھی اماں میرا بابا بالکل اکیلا ہو گیا. اس کے بعد ماں کے سامنے آ کے بیٹھ گئے، ماں کے سامنے بیٹھ کر کہا اماں مجھے میدان میں جانے کی اجازت دیجیے. تو لیلا نے کہا بیٹا میں کیسے دے دوں؟ تو علی اکبر نے ماں کے دل کو سہارا کیسے دیا، یہ کہا اماں اچھا یہ بتائیے کہ روز قیامت جب آپ بھی رہیں گی اور دادی فاطمہ بھی رہیں گی، اگر اس وقت دادی فاطمہ آپ سے یہ پوچھے کہ کیوں لیلا علی اکبر تمہیں عزیز تھا، میرا حسین عزیز نہیں تھا، تو کیا کہیں گی؟ لیلا اپنے مقام سے کھڑی ہو گئی، کہا علی اکبر خدا حافظ. عزیز اب علی اکبر چلنا چاہتے ہیں، بہنیں گھیر لیتی، کہتی بھیا مت جاؤ، ایک ایک بیوی پکڑ لیتی. لیلا بار بار علی اکبر کے چہرے کو دیکھتی اور کہتی اب یہ چہرہ خون و خاک میں مل جائے گا. زینب قریب آتی، علی اکبر کو سینے سے لگاتی، کوئی چھوڑا نہیں تھا، بار بار خیمے کا پردہ اٹھتا اور گرتا جاتا تھا. علی اکبر باہر آئے، ضعیف باپ کھڑا ہوا ہے. حسین نے علی اکبر کو دیکھا، رسول اللہ کا امامہ پہنایا، تلوار دی، دوش پر رضا ڈالی رسول کی، ہاتھوں کو اٹھا دیا، اٹھا کے کہا پروردگار میں تیری راہ میں اس کو بھیج رہا ہوں جو صورت اور سیرت میں میرے نانا جیسا تھا، جب کبھی میں اپنے نانا کی زیارت کرنا چاہتا میں علی اکبر کے چہرے کو دیکھ لیتا. پروردگار تو گواہ رہنا, علی اکبر چلے, باپ کو خدا حافظ کہا, باپ نے بیٹے کو سوار کیا, علی اکبر چند قدم چلے, جب گھوڑا آگے بڑھ رہا تھا علی اکبر نے یہ فیل کیا, یہ محسوس کیا کہ کوئی پیچھے آ رہا ہے. علی اکبر نے پلٹ کر دیکھا, دیکھا کہ ضعیف باپ ہے, کمر کو پکڑا ہوا آہستہ آہستہ میدان میں آ رہا ہے. علی اکبر رک گئے, رک کے کہا, بابا آپ نے تو خدا حافظ کہہ دیا تھا, کیوں آ رہے؟ تو حسین نے عجیب جواب دیا, پلٹ کے کہا, بیٹا اگر تم صاحب اولاد ہوتے, صاحب اولاد ہوتے تو یہ نہیں کہتے. علی اکبر جب تک دور نہ چلے جاؤ پلٹ پلٹ کر دیکھتے رہو, ارے ماں کھڑی ہوئی ہے. اسی طرح برساتے, اسی طرح گریا کرے. شہزادہ میدان میں آیا, علی اکبر میدان میں آئے, حسین درے خیمہ میں کھڑے ہو گئے. کسی کی جنگ حسین نے ایسے نہیں دیکھی, کسی کی جنگ ایسے نہیں دیکھی جیسے علی اکبر کی دیکھی. درے خیمہ پر حسین میدان کی طرف نگاہ کر کے دیکھنے لگے. لیلا جو ماں ہے علی اکبر کی, ان کا چہرہ حسین کی طرف وہ دیکھنے لگی. کیوں؟ لیلا جانتی ہے کہ یہ باپ کا دل ہے, بیٹے پہ مصیبت آئے گی باپ کے چہرے کا رنگ بدلے گا. لیلا حسین کو دیکھ رہی ہے, حسین میدان میں دیکھ رہے ہیں. ایک دفعہ لیلا نے دیکھا کہ حسین کے چہرے کا رنگ بدلنا شروع ہوا, سرخی آنے لگی, تو ہاتھوں کو جوڑ کے کہا, مولا میرے بچے پہ کیا گزر گئی مولا؟ تو کہا, لیلا تیرا بیٹا بھوکا اور پیاسا ہے, اس کے سامنے ایک نامی پہلوان آیا ہے. میں نے اپنے نانا سے سنا ہے کہ ماں کی دعا بیٹے کے حق میں قبول ہوتی ہے. لیلا دعا کر کہ علی اکبر واپس آئے. عزیزو کربلا کی عجیب دعا ہے. لیلا خیمے میں آئی, زمین پہ بیٹھ گئی, بالوں کو پریشان کر دیا, بیویوں کو جمع کیا, ہاتھوں کو اٹھا کے کہا, یوسف سے یعقوب کو ملانے والے میرے علی اکبر کو مجھ سے ملا دے. شہزادہ واپس آیا, شہزادے نے آگے ایک جملہ کہا, کہا بابا پیاس مارے ڈالتی ہے, تھوڑا سا پانی مل جائے. حسین نے علی اکبر کو خرید کیا, کہا اپنی زبان میرے منہ میں دے دو. شہزادے نے زبان دی, پیچھے ہٹ کے کہا, بابا آپ تو مجھ سے زیادہ پیاسے ہیں. حسین کی پیاس زمین اور آسمان کے درمیان ایک دعا بنی ملی. حسین نے کہا, علی اکبر بیٹا میدان میں جاؤ, تمہارے دادا تمہیں سیراب کریں گے. اب جب علی اکبر چلے, جب علی اکبر جا رہے تھے تو حسین نے لیلا سے, ماں سے کہا, لیلا اب دعا نہیں کرنا بیٹے کی واپسی کی, اب دعا نہیں کرنا. اب علی اکبر میدان میں آئے, بڑی یادگار جنگ ہے, جنگ لڑ رہے تھے. حسین خیمے کے دروازے سے علی اکبر کی جنگ دیکھ رہے, لیلا حسین کے چہرے کو دیکھ رہی ہے. ایک وقت ایسا آیا کہ حسین کے چہرے کا رنگ سرخ ہوا, اتنا سرخ ہوا, اتنا سرخ ہوا کہ سرخی نمایاں ہوئی. جب نمایاں ہوئی تو ماں کا دل تھا, ہاتھوں کو جوڑ کے کہا, مولا اب کیا گزر گئی میرے بچے پہ؟ تو حسین نے ایک جملہ کہا, کہا لیلا شکر کر تیری قربانی قبول ہو گئی. لیلا شکر کر تیری قربانی قبول ہو گئی. ابھی علی اکبر کی آواز آئی, اب جو حسین میدان میں چلے, فوجوں کے درمیان پوچھ رہے تھے, بتاؤ میرا علی کہاں ہے؟ ٹھوکرے کھاتے ہوئے جب علی اکبر کی لاش پہ پہنچے تو جوان بیٹا ایڑیا لگا رہا تھا, جوان بیٹا ایڑیا لگا رہا تھا. حسین نے گھوڑے سے اپنے آپ کو زمین پہ گرایا, زمین پہ گرا دیا. علی اکبر کے رخسار پہ اپنے رخسار کو رکھ کے کہا, ولدی حسین آیا ہے, بیٹا اٹھو بیٹا تیرا باپ آیا. اس کے بعد حسین نے شانے کو ہلایا, کہا علی اکبر اٹھو تمہارا باپ آیا. جواب نہیں آیا. اس کے بعد حسین علی اکبر کے پہلو میں لیٹ گئے, ہاتھوں کو بلند کر کے کہا, پروردگار تو گواہ رہنا میرا بازو برابر کا لال ہے. حسین اٹھے, علی اکبر کے سر کو اپنے زانو پہ رکھا, دیکھا کہ شہزادے نے دونوں ہاتھ سینے پہ رکھا ہوا ہے. کہنا چاہتے لیکن کوئی علی اکبر کہہ نہیں سکتے, دونوں ہاتھوں سے سینے کو پکڑے ہوئے. حسین نے ہاتھوں کو ہٹانا چاہا, علی اکبر جانتے ہیں میرا بابا بالکل اکیلا ہے, میرا بابا بالکل اکیلا ہے, میرا بابا بالکل اکیلا ہے. عزیزو علی اکبر نے ہاتھ پھر رکھ لیے, حسین نے ہاتھوں کو ہٹایا تو سینے کا زخم دیکھا, حسین کا دل پھٹ گیا, آستین کو الٹی, یا علی, نجف کا رخ کر کے یا علی کہہ کر بچی نکالی. اب علی اکبر کو لے کے چلے, ایک منزل ایسی آئی جو کہا انا للہ و انا الیہ راجعون, چھوٹے چھوٹے بچے نکلے, والیا وہ برا زینب آگے بڑھ گئی, کالی اکبر 18 سال بالا تھا تیری میت. پروردگار علی اکبر کی مصیبتوں کا واسطہ ان آوازوں پر رحمت کو نازل فرما. پروردگار شہزاد علی اکبر کے زخمی سینے کا واسطہ ہماری اس مختصر سی عبادت کو, ہماری ان مجالس کو قبول کر لے. پروردگار شہزاد علی اکبر کی بھوک اور پیاس کا واسطہ, جو بے روزگار ہیں انہیں روزی دے دے, جو برسر روزگار ہیں ان کی روزی میں برکت عطا فرما. شہزاد علی اکبر کا واسطہ, جو مخروض ہیں ان کے قرض عطا فرما. امام کے چاہنے والوں کی عزتوں کی حفاظت فرما. دنیا بھر میں جہاں جہاں عزاداری ہو رہی ہے, عزاخانے ہیں, عزادار ہیں, پروردگار ان سب عزاداروں کی جان مال عزت آبرو کی حفاظت فرما, عزاخانوں کی حفاظت فرما. دشمنان عزاداری کو نیست و نابود کر دے, پرچم اسلام کو سربلند فرما. علی اکبر کا واسطہ ہمارے گناہ کبیرہ اور صغیرہ کو معاف کر دے. پروردگار جن کے ماں باپ زندہ ہیں انہیں سلامت رکھ, جن کے ماں باپ دنیا سے گزر گئے ان کی خبروں میں رحمتوں کو نازل فرما. علی اکبر کی جوانی کا واسطہ پروردگار ہمارے گناہوں کو معاف کر دے, ہمارے تمام مرحومین کے درجات کو بلند فرما. رضوی صاحب کی توفیقات میں اضافہ فرما, ان کے رزق میں برکت عطا فرما, ان کے مرحومین کے درجات کو بلند فرما. اعمال ایسے ہوں کہ امام زمانہ ہم سے راضی ہو جائے, جو مشتاقان حج و زیارات ہیں حج و زیارت مشرف ہو. زمانے کے امام کو سلامت رکھ اور تاجیل فرما ظہور سرکار امام میں, ہم سب کو امام کے ناصروں میں شمار فرما. ایک دفعہ سورہ فاتحہ رضوی صاحب کے والدین اور ان کے فرزند اور اپنے اپنے مرحومین کے لیے. بسم اللہ الرحمن الرحیم.